بس جب کہ یہ بات باطل ہوئی کہ حقیقی طور پر یسوع مسیح کا دل مورد لعنت ہو گیا تھا، تو ساتھ ہی یہ بھی ماننا پڑے گا کہ ایسی لعنتی قربانی بھی باطل اور نادان لوگوں کا اپنا منصوبہ ہے۔ اگر نجات اسی طرح حاصل ہو سکتی ہے کہ اول یسوع کو شیطان اور خدا سے برگشتہ اور خدا سے بیزار ٹھہرایا جائے، تو لعنت ہے ایسی نجات پر۔ اس سے بہتر تھا کہ عیسائی اپنے لیے دوزخ قبول کر لیتے، لیکن خدا کے ایک مقرب کو شیطان کا لقب نہ دیتے۔ افسوس کہ ان لوگوں نے کیسی بہودہ اور ناپاک باتوں پر بھروسہ کر رکھا ہے۔ ایک طرف تو خدا کا بیٹا اور خدا سے نکلا ہوا اور خدا سے ملا ہوا فرض کرتے ہیں، اور دوسری طرف شیطان کا لقب اس کو دیتے ہیں، کیونکہ لعنت شیطان سے مخصوص ہے اور لعین شیطان کا نام ہے، اور لعنتی وہ ہوتا ہے جو شیطان سے نکلا اور شیطان سے ملا ہوا اور خود شیطان ہے۔ بس عیسائیوں کے عقیدے کی روح سے یسوع میں دو قسم کی تثلیث پائی گئی، ایک رحمانی اور ایک شیطانی، اور نعوذ باللہ یسوع نے شیطان میں ہو کر شیطان کے ساتھ اپنا وجود ملایا اور لعنت کے ذریعے سے شیطانی خواص اپنے اندر لیے، یعنی یہ کہ خدا کا نافرمان ہوا، خدا سے بیزار ہوا، خدا کا دشمن ہوا۔ اب میاں سراج الدین، آپ انصافاً فرمائیں کہ کیا یہ مشن جو مسیح کی طرف منسوب کیا جاتا ہے کوئی روحانی یا معقولی پاکیزگی اپنے اندر رکھتا ہے؟ کیا دنیا میں اس سے بدتر کوئی اور عقیدہ بھی ہوگا کہ ایک راست باز کو اپنی نجات کے لیے خدا کا دشمن اور خدا کا نافرمان اور شیطان قرار دیا جائے؟ خدا کو جو قادر مطلق اور رحیم و کریم تھا، اس لعنتی قربانی کی کیا ضرورت پڑی؟ پھر جب اس رسول کو اس پہلو سے دیکھا جائے کہ کیا اس لعنتی قربانی کی تعلیم یہودیوں کو بھی دی گئی ہے یا نہیں، تو اور بھی اس کے کذب کی حقیقت کھلتی ہے، کیونکہ یہ بات ظاہر ہے کہ اگر خدا تعالیٰ کے ہاتھ میں انسانوں کی نجات کے لیے صرف یہی ایک ذریعہ تھا کہ اس کا ایک بیٹا ہو اور وہ تمام گناہ گاروں کی لعنت کو اپنے ذمہ لے لے اور پھر لعنتی قربانی بن کر صلیب پر کھینچا جائے، تو یہ امر ضروری تھا کہ یہودیوں کے لیے تورات اور دوسری کتابوں میں جو یہودیوں کے ہاتھ میں ہیں اس لعنتی قربانی کا ذکر کیا جاتا، کیونکہ کوئی عقل مند اس بات کو باور نہیں کر سکتا کہ خدا کا وہ ازلی ابدی قانون جو انسانوں کی نجات کے لیے اس نے مقرر کر رکھا ہے ہمیشہ بدلتا رہے، اور تورات کے زمانے میں کوئی اور ہو اور انجیل کے زمانے میں کوئی اور، قرآن کے زمانے میں کوئی اور ہو اور دوسرے نبی جو دنیا کے اور حصوں میں آئے ان کے لیے کوئی اور ہو۔ اب ہم جب تحقیق اور تفتیش کی نظر سے دیکھتے ہیں تو معلوم ہوتا ہے کہ تورات اور یہودیوں کی تمام کتابوں میں اس لعنتی قربانی کی تعلیم نہیں ہے۔ چنانچہ ہم نے ان دنوں میں بڑے بڑے یہودی فاضلوں کی طرف خط لکھے اور ان کو خدا تعالیٰ کی قسم دے کر پوچھا کہ انسانوں کی نجات کے لیے تورات اور دوسری کتابوں میں تمہیں کیا تعلیم دی گئی ہے؟ کیا یہ تعلیم دی گئی ہے کہ خدا کے بیٹے کے کفارے اور اس کی قربانی پر ایمان لاؤ، یا کوئی اور تعلیم ہے؟ تو انہوں نے یہ جواب دیا کہ نجات کے بارے میں تورات کی تعلیم بالکل قرآن کے مطابق ہے، یعنی خدا کی طرف سچا رجوع کرنا اور گناہوں کی معافی چاہنا اور جذبات نفسانیہ سے دور ہو کر خدا کی رضا کے لیے نیک اعمال بجا لانا اور اس کے حدود اور قوانین اور احکام اور وصیتوں کو بڑے زور اور سختی کشی کے ساتھ بجا لانا، یہی ذریعہ نجات ہے جو بار بار تورات میں ذکر کیا گیا، جس پر ہمیشہ خدا کے مقدس نبی پابندی کراتے چلے آئے ہیں اور جس کے چھوڑنے پر عذاب بھی نازل ہوتے رہے ہیں۔ اور ان فاضل یہودیوں نے صرف یہی نہیں کیا کہ اپنی مفصل چٹھیات سے مجھ کو جواب دیا، بلکہ انہوں نے اپنے محقق فاضلوں کی نادر اور بے مثل کتابیں जो इस बारे में लिखी गई थी मेरे पास भेज दी, जो अब तक मौजूद हैं और चिट्ठियात भी मौजूद हैं। जो शख्स देखना चाहे मैं दिखा सकता हूँ और इरादा रखता हूँ कि एक मुफस्सल किताब में वो सब असनाद दर्ज कर दूँ। अब एक अकलमंद को नहायत इंसाफ और दिल की सफाई के साथ सोचना चाहिए कि अगर यही बात सच हुई कि खुदा ताला ने यसू मसीह को अपना बेटा करार देकर और गैरों की लानत उस पर डालकर फिर इस लानती कुर्बानी को लोगों की निजात के लिए ज़रिया ठहराया था और यही तालीम यहूदियों को मिली थी, तो क्या सबब था कि यहूदियों ने आज तक उस तालीम को पोशीदा रखा और बड़े इसरार से उसके दुश्मन रहे। और ये एतराज़ और भी कुव्वत पाता है जबकि हम देखते हैं कि यहूदियों की तालीम को ताज़ा करने के लिए साथ साथ नबी भी चले आए थे और हज़रत मूसा ने कई लाख इंसानों के सामने तौरात की तालीम को बयान किया था। फिर क्यों कर मुमकिन था कि यहूदी लोग ऐसी तालीम को जो मतवातर नबियों से होती आई भुला देते, हालांकि उनको हुक्म था कि खुदा के अहकाम और वसाया को अपनी चौखटों और दरवाज़ों और आस्तीनों पर लिखें और बच्चों को सिखाएं और ख़ुद हिफ्स करें। अब क्या यह बात समझ आ सकती है या किसी का पाक कॉन्शंस ये गवाही दे सकता है कि बावजूद इतनी निगहदाश्त के सामानों के तमाम फ़िरके यहूद के तौरात की उस प्यारी तालीम को भूल गए जिस पर उनकी निजात का मदार था। यहूदी ना आज से बल्कि कदीम से ये कहते चले आए हैं कि तौरात में वही बातें ज़रिए निजात बतलाई गई हैं जो कुरान में ज़रिए निजात बतलाई गई हैं। चुनाचे कुरान शरीफ के वक्त में भी उन्होंने यही गवाही दी और अब भी यही गवाही देते हैं और इसी मज़मून की उनकी चिट्ठियाँ और नीज किताबें मेरे पास पहुँची हैं। अगर यहूदियों को निजात के लिए इस लानती कुर्बानी की तालीम दी जाती तो कुछ सबब मालूम नहीं होता कि क्यों वो उस तालीम को पोशीदा करते। हाँ, ये मुमकिन था कि वो यसू मसीह को खुदा का बेटा करके ना मानते और उसकी सलीब को सच्चे बेटे की सलीब तसव्वुर ना करते और ये कहते कि वो हकीकी बेटा जिसकी कुर्बानी से दुनिया को निजात मिलेगी ये नहीं है बल्कि आइंदा किसी ज़माने में ज़ाहिर होगा। मगर ये तो किसी तरह मुमकिन न था कि तमाम फ़िरके यहूद के सिरे से ऐसी तालीम से इनकार कर देते जो उनकी किताबों में मौजूद थी और खुदा के पाक नबी उसको ताज़ा करते आए थे। यहूदी अब तक ज़िंदा मौजूद हैं और उनके फाजिल और आलिम भी मौजूद हैं और उनकी किताबें भी मौजूद हैं। अगर किसी को शक हो तो उनसे बिलमवाजा दरियाफ्त कर ले, क्या एक अकलमंद जो दर हकीकत सच्चाई की तलाश में है वो इस बात का मोहताज नहीं कि यहूदियों की भी इसमें गवाही ले। क्या यहूदी वो पहले गवाह नहीं हैं जो सदहा बरसों से तौरात की तालीम को हिफ्स करते चले आए हैं। एक आजिज़ इंसान को खुदा बनाना ना इस पर पहली तालीमों की गवाही, ना उन तालीमों के वारिसों की गवाही, ना पिछली तालीम की गवाही, ना अक्ल की गवाही, और उस शख्स को खुदा का भी कहना और फिर शैतान का भी। क्या इन गंदी और नामकूल बातों को मानना पाक फितरत लोगों का काम है?